नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी उत्तम पाण्डे र म श्रेया नेपाल। आज मिति 2079 साल असार 19 गते आइतबार, आषाढ शुक्ल पक्ष चतुर्थी तिथि। तदनुसार सन् 2022 जुलाई 3 तारीक नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निजगढ़ विमानस्थल निर्माण चाँडै शीर्षकमा छापिएको खबर हो यो। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रस्तावित स्थलको प्रधानमन्त्री शेरबहादुर देउवा सहित 5 दलीय शीर्ष नेतृत्वबाट शनिबार अवलोकन भ्रमण भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले निजगढ़ विमानस्थल कम भन्दा कम वातावरणीय क्षति हुने गरी सरकारले निर्माणको योजना बनाउने बताउनुभयो। आवश्यकता र औचित्यका आधारमा प्रस्तावित निजगढ़ विमानस्थल निर्माणको काम अघि बढ़ाउन सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशको पूर्ण पाठ आए लगत्तै सरकारमा सहभागी सबै राजनैतिक दलका शीर्ष नेतृत्वले प्रस्तावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो। अवलोकनका क्रममा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ़ उपयुक्त ठाउँ बताउनुहुँदै विमानस्थल निर्माणको काम नरोकिने बताउनु उहाँले सो अवसरमा विधि र प्रक्रिया पूरा गरेर दुई धावन मार्ग सहितको विमानस्थल निर्माणमा लाग्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो। तराई मधेस द्रुत मार्ग र विमानस्थल एकअर्कासँग जोड़िएका आयोजना रहेकाले दुवै आयोजनाको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ़ने उहाँले बताउनुभयो। विमानस्थल निर्माणपछि देशको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवर्धन हुनुका साथै तराईमा रोजगारीको अवसर समेत सृजना हुने उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले वातावरणीय प्रभाव मूल्यांकन गरी कानूनी विधि र प्रक्रिया अनुसार विमानस्थल निर्माण चाँडै शुरू हुने जानकारी दिनुभयो। आफ्नै नेतृत्वको सरकारको पालामा यो विमानस्थलको निर्माण कार्य थालनी हुने उहाँले बताउनुभयो। यसै गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ़ विमानस्थल निर्माणबाट देशको अर्थतन्त्रमा सुधार आउने बताउनुभयो। उहाँले भन्नुभयो, सबै तहबाट विमानस्थल बनाउन निजगढ़ नै उपयुक्त रहेको भनिएको हो, त्यसैले यसलाई अब रोक्नु हुँदैन। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले हवाई उडानमा भरपर्दो सुरक्षित सहित अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विमानस्थल आवश्यक रहेको बताउनुभयो। पूर्वमा लाल बकैया नदी र पश्चिममा पसहा नदी बीचमा निर्माण हुने दुईवटा रनवे तथा कार्यालय प्रयोजनको ठाउँबाट कटान भएको रूख जतिको दोब्बर संख्यामा दुवै नदी आसपास बिरूवा रोपेर वातावरण सन्तुलन कायम गर्न सकिने उहाँले बताउनुभयो। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाराको निजगढ़मा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल रोक्न नहुने बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कार्गो विमान लगायतको चाप धान्न सक्ने अवस्था नभएकाले निजगढ़ विमानस्थलको कार्य अगाडि बढ़ाउन अति आवश्यक रहेको उहाँले बताउनुभयो। निजगढ़ विमानस्थल निर्माण चाँडै गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यसै प्रसंगलाई नेपाल समाचार पत्रले अग्रपृष्ठमा सर्वोच्चको पूर्ण पाठ आएपछि सत्ताधारी दल उत्साहित, दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ़मै शीर्षकमा खबर छापेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रिठे पानी डाँडा काट्न खुल्यो बाटो, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने पूर्वपट्टिको रिठेपानी डाँडा काट्ने बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान र वन विभाग बीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावन मार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढ़ाइएको थियो। विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका 600 रूख काट्ने बाटो खुलेको उहाँले जानकारी दिनुभयो। रूख मात्र काटेर हुँदैन, डाँडाको उचाइ पनि घटाउनुपर्छ। रूखका कारण डाँडा कटान रोकिएको थियो, अब बाटो खुलेको छ। उहाँले भन्नुभयो, वन विभागसँगको सहमति बिना रूख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो, तर अब सहज हुनेछ। डाँडा र रूख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदन अनुसार डाँडा काट्न 6,00,000 रूख काट्ने प्रक्रिया अघि बढ़ाइएको थियो। सहमति जुटेकाले अब टेण्डर प्रक्रिया शुरू हुन्छ। वर्षायाम भएको र टेण्डर प्रक्रियाका कारण डाँडा र रूख कटानका लागि अझै केही समय लाग्नेछ। उहाँले भन्नुभयो, जति सक्दो छिटो हुने गरी कटान शुरू गर्ने प्रयास भइरहेको छ। फोहोरका कारण विमानस्थल क्षेत्र वरपर उड्ने चराले उडानमा समस्या निम्त्याउन सक्ने हुँदा ल्याण्डफिल्ड साइड स्थानान्तरणको आवश्यकतालाई पोखरा महानगरले चासोका साथ लिनुपर्छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रिट्ठे पानी डाँडा काट्न खुल्यो बाटो, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारले विकास निर्माणका नाममा लिएको सार्वजनिक ऋण 18 खर्ब 55 अर्ब पुगेको छ। अझ यसपालि 4 खर्ब 98 अर्ब ऋण लिने तयारी छ, तर ऋणमा बनेका आयोजना व्यतिथिले थला परेका छन्। आयोजनाबाट सर्वसाधारणलाई सुविधा होइन, बोझ मात्र थपिएको छ। ऋणका आयोजनाको वास्तविकता बयान गर्ने एउटा परियोजना हो पुष्पलाल मध्य पहाड़ी लोकमार्ग। वर्ष 2064-65 शुरू भएर एक दशकमा सक्ने भनिएको आयोजना 1.5 दशकसम्म पनि अपुरै छ। राष्ट्रिय गौरवको आयोजना भनिएको लोकमार्गका लागि सरकारले विश्व बैंक अन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएशन आईडीएबाट ऋण लिएको छ। लोकमार्गको लागत 33 अर्ब 36 करोड़बाट बढ़ेर 84 अर्ब 33 करोड़ नागेको छ। आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने संशोधित लक्ष्य राखिए पनि आयोजनाको प्रगति अहिले पनि 63% मात्रै छ। लोकमार्गको पर्वत खण्डको काम सकेर निर्माण कम्पनीले गत वैशाखमा हस्तान्तरण गरे पनि केही महिना नबित्दै खाल्टाखुल्टी परेर सवारी आवागमनमा नै समस्या भएको छ। ऋणका आयोजना रुग्न 84 अर्बको पुष्पलाल लोकमार्ग उद्घाटन हुने कहिले, भत्कियो अहिले, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। सहकारी मार्फत सर्वसाधारणको 8 अर्ब ठगी मुद्दाका प्रतिवादी सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई धरोटीमा रिहा गर्न काठमाण्डु जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले 2 करोड़मा डील गरेको अडियो 7 असारमा सार्वजनिक भयो। अधिवक्ता रूद्रप्रसाद पोखरेलसँगको मोलमोलाई संवादमा उनी तामाङलाई धरोटीमा रिहा गर्न सकारात्मक भएको प्रश्न सुनिन्छ। 10 मिनटको कुराकानीमा न्यायाधीश कोइरालाले न्याय परिषदसँग कुनै तहक मानेका छैनन्, बरू मीडियामा घटना सार्वजनिक हुन सक्ने डर व्यक्त गरेका छन्। न्याय परिषद भ्रष्टाचार गर्ने, आर्थिक लेनदेन गरेर मुद्दा प्रभावित पार्ने लगायतका अनैतिक क्रियाकलापमा संलग्न न्यायाधीश विरूद्ध मुद्दा चलाउन सक्ने अख्तियारी पाएको निकाय हो। अनैतिक न्यायाधीशलाई न्याय परिषदबाटै उन्मुक्ति, शक्ति केन्द्रसँग नजिक रहेका न्यायाधीशहरू कार्यवाहीको दायरामा नआउने तर असल न्यायाधीशहरू कार्यवाहीको त्रासमा रहनुपर्ने स्थिति छ। उस्तै प्रकारका गल्ती गर्ने न्यायाधीश उप पनि फरक फरक कार्यवाही हुने भएकाले स्वतन्त्रतापूर्वक न्याय सम्पादन गर्न सक्ने अवस्था छैन, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। मुलुकको अर्थतन्त्र संकटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा 12 अर्ब 54 करोड़ 7 लाख भन्दा बढ़ी खर्च भएको छ। आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन 12 अर्ब भन्दा बढ़ी रकम खर्च गरिएको हो। बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको भने कुनै अनुगमन हुँदैन। कमिशनको चक्करमा एकै दिन अर्बौं रूपियाँको काम देखाउँदै निकासा गर्ने गरिएको छ। कमिशनका लागि अर्थ मन्त्रालय र अन्य सरोकारवाला विकास मन्त्रालयका उच्च अधिकारी बीच मिल्यमतो हुने गरेको बताइएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपालबाट भारत लैजाँदै गरेको कन्टेनरमा भारी परिमाणमा सुन चाँदी पैसा र लागू पदार्थ रहेको आशंकामा नेपालगंजको जमुनाहा नाकामा नियन्त्रण गरिएको छ। चालक फरार रहेका छन्। सामाजिक सञ्जालमा शुक्रबार बिहान दस बजेतिर बिहान यो स्टाटस भाइरल भयो। उक्त कन्टेनरमा 247 बोरा अफिम भेटिएको खबरले पनि सनसनी मचायो। भारतीय आरजे 09GB4542 लेखिएको कन्टेनर बिहान 9 बजेतिर नेपालगंज भन्सार कार्यालय छलेर सीमानाका जमुनाहाको सुरक्षा पोस्टमा प्रवेश गर्दै थियो। प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा त्यसभित्र अर्को लकर भेटिएको थियो। सुरक्षा जाँचकै बेला चालक र सहचालक फरार भए। नेपाल प्रहरी सशस्त्र प्रहरी बल पत्रकार र स्थानीयवासीको रूहबरमा कन्टेनरको ताला काटियो। आधा भन्दा बढ़ी भाग खाली छोडेर भित्रपट्टि अर्को लकर राखेर 25-25 किलो तौलका 247 बोरा बरामद भयो। बोरामा के थियो त? प्रहरीले अपरान्ह 4 बजेतिर नेपालगंज भन्सार कार्यालयलाई उक्त वस्तु हस्तान्तरण गर्यो। त्यस क्रममा इलाका प्रहरी जमुनाहाका इन्चार्ज माधव रिजालले भन्नुभयो, यो अफिमको बिया पोस्ता दाना हो तर लागू औषध होइन, मसलाका रूपमा प्रयोग हुन्छ। तेस्रो मुलुकबाट नेपालमा आयात गर्न सरकारले कोटा निर्धारण गरेको भए पनि विदेशमा निर्यात गर्न नपाइने रिजालले बताउनुभयो। हल्ला सुनचाँदी भेटियो अफिमको बिहा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाई शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा भिसा दिन निकै कडाई गरिएको छ। अस्ट्रेलिया सरकारको कडाईसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थी मध्ये 10% मात्र सफल भएका छन्। 3 महिना अघिसम्म निवेदन दिएका मध्ये 96% विद्यार्थीले भिसा पाउने गरेका थिए। नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक 200 आवेदन पर्ने गरेको छ। तर निर्णय नभई थाँती भएका आवेदन मध्ये अस्वीकृत हुने क्रम बढ़ेको छ। अहिले भने दैनिक 300 भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यानले जनाएको छ। इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँ दिल्ली स्थित अस्ट्रेलियन हाई कमिशनले पठाउने गरेको छ। नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले झण्डै 3 वर्षदेखि संसदमै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशन गर्ने ऐन हो। अहिले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयक संसदबाट पारित गरी ऐनको रूपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, अहिले संसद चलिरहेको अवस्थामा छिटोभन्दा छिटो यो विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौं, त्यसपछि संघीय निजामती सेवा ऐनलाई ल्याउनेछौं। संघीय निजामती सेवा ऐन ल्याउने तयारी नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले महानगरको सकारात्मक कदम शीर्षकमा सम्पादकीय बनाएको छ। माग्ने समस्या नेपालमा मात्र सीमित छैन, संसारभर नै फैलिएको छ भन्दा हुन्छ। विशेष गरी दक्षिण एसियाली मुलुकका जस्ता देखिने माग्नेहरूबाट आजित भएर बेलायतका अझ विशेष गरेर लन्डन महानगर वरपर चल्ने रेलहरू मा माग्नेलाई पैसा तथा अन्य वस्तु दिएर प्रोत्साहित नगर्न यात्रुवर्गमा अनुरोध गरिएका सूचना रेलभरि नै टाँसिएका देख्न पाइन्छन्। रेल, बस तथा सड़कमा यसरी माग्नेका जमात देखिनु सभ्य समाजका लागि पक्कै पनि शोभाको विषय होइन। यसबाट समष्टिमा समाजको प्रतिष्ठामा नै नकारात्मक छवि निर्माण पनि हुने आशंका बढ़ी नै हुन्छ। अझ डरलाग्दो पक्ष त गिरोहहरूले अशक्त बालबालिका महिला आदिलाई प्रयोग गरेर आफ्नो व्यवसाय चलाइरहेका हुन्छन्। मगन्तीहरूबाट देशको प्रतिष्ठा तथा छविमा नकारात्मक प्रभाव पर्नुका साथै आयातित व्यक्तिका कारण शहरको शान्ति सुव्यवस्थामा समेत असर पर्न सक्छ। वास्तवमै सहयोगको आवश्यकता भएका व्यक्तिका लागि महानगरले विभिन्न समाजसेवी संघ संस्थासँग गरिरहेका सहकार्य तथा समन्वयलाई अझै गहन तथा गम्भीर रूपमा अघि बढ़ाउनु पर्नेमा दुई मत देखिँदैन। यस्ता समाज उपयोगी कार्य अगाडि बढ़ाउन नसकिए सड़कमा सहयोगापेक्षीहरूको संख्यामा कमी आउनेछ। वास्तविक समस्या भएका नेपालीलाई माग्न बाध्य नबनाई संरक्षण गर्नुपर्ने आवश्यकता भने रहेको छ। सुन्दर सभ्य महानगरको परिकल्पना साकार पार्न सम्बन्धित निकायले आफ्नो जिम्मेवारी उपयुक्त तवरले सम्पादन गर्नु अनिवार्य भए जस्तै सर्वसाधारणले पनि यस्ता मगन्तेलाई पैसा लगायत दिन हुँदैन। महानगरले विकल्पसहित दिएको यो नयाँ अभियानलाई सफल बनाउनु सबैको कर्तव्य हुन आउँछ। महानगरको सकारात्मक कदम शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता कारोबार दैनिकमा व्यापार घाटा न्यूनीकरणको सपना शीर्षकमा सम्पादकीय छापिएको छ। रेमिट्यान्स आय अपेक्षित रूपमा नबढ्दा वैदेशिक मुद्रा संचितमा दबाव बढ़ेको छ। कारोबार दैनिकमा सम्पादकीय छापिएको छ। कान्तिपुर दैनिकमा सड़क व्यापारीलाई गरी खान देऊ शीर्षकमा सम्पादकीय छापिएको छ भने यता अन्नपूर्ण पोस्टले टापु बस्तीका निरीह बासिन्दा शीर्षकमा सम्पादकीय बनाएको छ। नागरिक दैनिकले अवैध हतियारको त्रास शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले अन्यलमा इन्धन शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। वामदेव निष्कासित शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। कम्युनिष्ट पार्टीहरूबीच एकताको वातावरण तयार गर्न राष्ट्रिय सभा सदस्य वामदेव गौतमको संयोजकत्वमा मंगलबार घोषणा भएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानभित्र एक साता नपुग्दै विवाद देखिएको छ। वाम एकता गराउने भन्दै नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेको पाँच दिनमै अभियानमा आबद्ध चार दलले संयोजक गौतमलाई नै निष्कासित गरेका हुन्। उता गौतमका प्रेस संयोजक नेमकान्त पाण्डेले भने चर्चामा आउनका लागि मात्रै संयोजक हटाइएको प्रचारबाजी गरिएको दावी गर्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा माओवादी केन्द्रको बैठक आज शीर्षकमा खबर बनाएको छ। पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। पार्टी कार्यालयका सचिव श्री राम ढकालले बैठकको प्रमुख कार्यसूची संगठन सम्बन्धी रहेको बताउनुभयो। केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिट ब्यूरो र स्थायी समितिको चयन र कार्य विभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो। गोर्खापत्र दैनिकले नै अर्को प्रसंग पनि अग्रपृष्ठमा छापेको छ। हराए फोहोर दानी शीर्षकमा बटुवाले उत्पादन गर्ने फोहोर व्यवस्थापनका लागि प्रयोगमा ल्याइएका फोहोर दानी ग्रीन गार्बेज बिन त्यसै हराएका छन्। बटुवाले खाएका खाजाका प्याकेट, पानीका बोतल, फलफूलका बोक्रा जस्ता सामान्य फोहोर राख्न प्रयोगमा ल्याइएका त्यस्ता फोहोर दानीमा स्थानीय बासिन्दाले घरायसी फोहोर राख्ने गरेकाले तिनको प्रयोग असफल भएको हो। काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि नेपाल सरकारको सहयोगमा 2067 कार्तिकमा चीनबाट 4,000 ग्रीन गार्बेज बिन ल्याएको थियो। तर त्यस्ता फोहोर दानी अहिले सड़क पेटीमा देखिँदैनन्। तिनको प्रयोग किन सफल हुन सकेन भन्ने जिज्ञासामा काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले कुन फोहोर कहाँ फाल्ने हो भन्ने जनचेतना का जनचेतनाको अभावमा सो कार्यक्रमले यथोचित सफलता प्राप्त गर्न नसकेको बताउनुभयो। हराए फोहोरदानी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। धादिङको गजुरी गाउँपालिका 2-12 विषयका पहिरो पीड़ितलाई अहिले न भोक न निन्द्रा भएको छ। हुरी बतास र पानी परेको दिन बाल बच्चा समेत भोक भोकै पर्छन्। हुरीले टेन्ट उडाउँछ, पानीले चुलो भिजाउँछ। काखमा दुधे बाला भएकी पञ्चमाया तामाङ भन्छिन्, 3 वर्षदेखि खाटमुनि लुकेरै हुरी बतास र पानीबाट जोगिँदै आएका छौं। 2076 साउन 5 गते गजुरी 2 चामबास गाउँ पहिरोमा पर्यो। बस्तीका 21 परिवार विस्थापित भए। त्यसबेलादेखि नै चामबासका पहिरो पीड़ित 12 विषयमा बस्दै आएका छन्। 3 वर्षदेखि टेन्टमा बसिरहेका पीड़ित परिवारको सरकारले अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। अर्थविदहरूले सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताउँदै आएका छन्। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको बताउनु भएको छ। शनिबार काठमाण्डुमा मदन भण्डारी बौद्धिक मंचद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष 2079-80 बजेट विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवड़ाले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाड़ा समेत बढ़दै गएकाले अर्थतन्त्रमा चुनौतीहरू थपिँदै जाने बताउनुभयो। उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। त्यस्तै गोर्खापत्र दैनिकले भित्री पृष्ठमा सिद्ध बाबा र दाउन्नेमा सुरुङ मार्ग बन्ने शीर्षकमा खबर बनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले बुटोल पाल्पा सड़क खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षदेखि शुरू हुने बताउनु भएको छ। यो सड़कलाई सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताउँदै गृहमन्त्री खाँडले सुरुङ मार्ग निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको जानकारी दिनुभयो। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर 2 बुटोलको वेलवास सामा शनिबार आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले बुटोल नारायणगढ़ सड़क खण्डको दाउन्ने क्षेत्रमा समेत सरकारले आगामी आर्थिक वर्षदेखि सुरुङ मार्ग बनाउने जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। त्यस्तै गोर्खापत्र दैनिकले नै भित्री पृष्ठमा बर्ड फ्लू फैलिन नदिन सतर्कता शीर्षकमा खबर बनाएको छ। पाल्पामा बर्ड फ्लू रोग फैलिन नदिन आवश्यक सतर्कता अपनाइएको छ। देशका विभिन्न स्थानमा बर्ड फ्लू रोग फैलिरहेको अवस्थामा पाल्पामा यो रोग फैलन नदिन सीमानाका तथा कुखुरा पालन गर्ने फर्म तथा ह्याचरीमा आवश्यक सतर्कता अपनाइएको हो, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। भने यता नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा लमजुङको खानेपानीमा 76% इकोली ब्याक्टेरिया भेटियो शीर्षकमा खबर छापेको छ। लमजुङका 7 स्थानीय तहको खानेपानी आयोजना र ढुंगे धाराको खानेपानीमा इकोली ब्याक्टेरिया भेटिएको छ। स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा 120 वटाको नमूना परीक्षण, 91 वटामा इकोली भेटिएको जनाएको हो। 8 मध्ये 7 स्थानीय तहमा गरिएको परीक्षणमा 76% नमूनामा इकोली भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाड़ीले बताउनुभयो। लमजुङको खानेपानीमा 76% इकोली ब्याक्टेरिया भेटियो, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।